وقت کے ہنگاموں میں، اطلاعات و معلومات کے شور میں ہر کوئی سننا چاہتا ہے خوشبو جیسی بات۔
خوشبو جیسی بات، شاید ملک السلام قبول کیجیے۔ سامعین، کار خریدی ہے میرے دفتر کے ساتھی عاصم ڈوگر نے اور خوشی ہو رہی ہے مجھے۔ بس طبیعت ہی ایسی ایئر کنڈیشن پائی ہے کہ دوستوں کو ترقی کرتا دیکھوں تو عجیب فرحت کا احساس ہونے لگتا ہے۔ کسی نے اچھے کپڑے پہن رکھے ہوں یا مزیدار سا کھانا کھا رہا ہو، یہاں تک کہ ہمسایوں کا بچہ امتحان میں فرسٹ آ جائے تو یہی لگتا ہے کہ میں فرسٹ آیا ہوں۔ کار کا مالک ہونا تو ہمارے معاشرے میں ہے ہی ایک منفرد تجربہ۔ یہی وجہ ہے کہ نو عمری سے لے کر اب تک انسانوں کی دو ہی بنیادی اقسام دیکھیں، ایک وہ جن کے پاس کار ہے، دوسرے وہ جن کے پاس نہیں۔ آپ پوچھیں گے کہ اچھا، بچپن میں تمہارا اور تمہارے خاندان کا اپنا زمرہ کون سا تھا؟ سچ تو وہی ہے جو ایک اداکارہ نے اپنی ازدواجی حیثیت کے بارے میں بولا تھا۔ پوچھا گیا، آپ شادی شدہ ہیں یا غیر شادی شدہ؟ جواب ملا، کبھی کبھی، یعنی ایک تیسری کیٹیگری۔ کہنے والے کہیں گے کہ بھیا، انسان کے پاس یا تو کار ہوتی ہے یا نہیں ہوتی، سو مسئلہ کشمیر کی طرح اس تھرڈ آپشن کا مطلب کیا ہے؟ اپنی بات سمجھانے کے لیے مجھے کچھ ایسے تاریخی حقائق کا سہارا لینا پڑے گا جو ہیں تو ذرا کچے پکے، مگر انہیں کھینچ تان کر اپنے خاندان کی بڑائی ثابت کرنے کی ٹرائی تو ماری جا سکتی ہے۔ جیسے دادا نے زندگی کی پہلی اور میری دانست میں آخری موٹر کار، جو ظاہر ہے سیکنڈ ہینڈ تھی، آج سے 85 سال پہلے خریدی۔ جرمن ساخت کی کنورٹیبل ڈاج، جسے چلانے کے لیے محمد دین ڈرائیور کا تقرر ہوا تھا۔ میں اس واقعے کا چشم دید گواہ نہیں، پر بعد کے مالی حالات دیکھوں تو دادا کی یہ حرکت اسی انداز سے ہائی جمپ لگانے کی کوشش ہے جیسے ایک بار میں بھی محض شو شا کے لیے لندن سے دبئی تک کے سفر میں ہوائی جہاز کی فرسٹ کلاس میں جا بیٹھا تھا، مگر سارا رستہ سہما سہما سا رہا کہ دوران سفر کہیں اٹھتے بیٹھتے، انگڑائی لیتے کوئی غلطی سرزد ہو گئی تو اپنی اصل سماجی حیثیت کا پول کھل جائے گا۔ اب یہ ضروری تو نہیں کہ میری طرح جنٹری میں پھنسا ہوا درمیانے طبقے کا ہر آدمی چال چلن کی غلطی اعلانیہ طور پہ کرے۔ اس کے مقابلے میں وہ کوتاہیاں زیادہ لطف دیتی ہیں جو ذرا دبی دبی سی ہوں۔ کلاسیکل مزاحیہ کتاب بجنگ آمد کے مصنف کرنل محمد خان نے جنگ عظیم کے زمانے میں حوالدار سے ترقی کر کے کیپٹن کے عہدے تک جا پہنچنے والے ارجن سنگھ کا قصہ بیان کیا ہے، جس نے مصنف سے داغ دہلوی کا مصرع سن کر کہ جلا کے راکھ نہ کر دوں تو داغ نام نہیں، افسری کا یہ تقاضا پورا کرنا چاہا کہ شیر کی داد دی جائے، مگر دکھانا چاہتے تھے کپتانی اور جھلک گئی حوالداری۔ پنجابیوں کے لیے یوں بھی توئے زوئے کے بعد عین کی آواز نکالنا آسان نہیں ہوتا، چنانچہ شیر سن کر کہنے لگے، کیپٹن خان معلوم ہوندہ اے اے داغ سرگٹ پیندا سی۔ مشکل یہ ہے کہ بائسیکل سے موٹر بائک اور پھر موٹر بائک سے کار تک کے سفر میں بہت کچھ تبدیل ہو جانے پر بھی ہمارے اندر کا ارجن سنگھ کسی نہ کسی شکل میں زندہ رہتا ہے۔ یہاں کہانی کو دلچسپ بنانے کی خاطر ارجن سنگھ کے نام کو ارجن کور سے بدل دوں تو والدہ کو یاد کرنے کا لسانی جواز نکل آئے گا، جنہیں دنیا سے رخصت ہوئے چند مہینوں میں 17 سال ہونے والے ہیں۔ لاہور کے اندرون دہلی گیٹ کی رہنے والی ہماری جہاں دیدہ مگر نان میٹرک ماں نے مسجد وزیر خان کے نواسے مصری شاہ، پھر شادی کے بعد سیالکوٹ کے ٹبا سیدہ اور واہ کینٹ کے سرکاری کوارٹر کے راستے میجر کے عہدے والے بنگلے تک کا سفر कोई 50 बरस में तय किया था। इस दौरान शोहर और बच्चों के अलावा इर्द गिर्द के उस माहौल से भी कुछ ना कुछ ज़रूर सीखा होगा, जहां अफसरों की बीवियां खामिद के ओहदे के लिहाज से बेगम साहब कहलाती थी। मगर मेरे दोस्त उवैस जफर के फ्लाइंग स्टूअर्ट बनने की खबर माँ की जबान से सुनकर हम बच्चों ने कैसा चस्का लिया। वे सुनिया है उवैस PIA विच ओ हो गया है, वो जेड़े मुंडे एयर होस्टस होंदे ने, यानी वो जो लड़के एयर होस्टस हुआ करते हैं। कप्तानी रुतबे वाली माँ में हवलदारी की झलक की तरह मेरी अपनी शख्सियत में समाजी खुदातमादी की कमी बचपन में मांगे तांगे की मोटरों के पस मंजर से जुड़ी हुई है। दूसरी जमात की इब्तदा में जुमे का वो दिन नहीं भूलता जब सियालकोट शहर में इमाम अलीउल हक के मज़ार से कुछ ही दूर पापड़ा वाली खानकाह में नमाज पढ़ते हुए मेरे दिल के नेहां खाने में अल्लाह मियाँ की बजाय मोटे मामा जी समाए हुए थे। मस्जिद के अंदर भी मेरा ध्यान उसी तरफ क्यों रहा, और अम्मी के मंझले मामू के पास उस जमाने में 3-3 गाड़ियां आई कहां से। अब मुंह ना खुलवाइए, ये बातें सोचकर आज शर्मिंदगी सी होती है। पर नमाज के दौरान बाहर की तरफ मुसलसल झातियां उस रोज मामू की मतवक्को आमद के सबब थीं, क्योंकि इस 6 साला बच्चे को कार सवारी का मौका सिर्फ उन्हीं के आने में मिलता। सो ये जानने की बेताबी थी कि अब के शेवरले कार आई है या नहीं, जिसे सब शेवरलेट कहते। तो क्या जाती गाड़ी की लज्जत हमारी हिस्से मिल्कियत को तस्कीन देती है, या आईने पाकिस्तान के बुनियादी हुकूक में आज़ादी नकलो हरकत का जो तसव्वुर दिया गया है कार की बदौलत उसकी ताबीर में रंगीनी आ जाती है। जाती तजर्बे को बुनियाद बनाऊं तो 3री सालगिरह पर ट्राइसिकल के तोहफे से लेकर मैट्रिक पास करने पे नई साइकिल के इनाम, और फिर बतौर लेक्चरर 7 माह की रुकी हुई तनख्वाह यकमुश्त मिलने की पादाश में अव्वलीन मोटरसाइकिल की खरीदारी ने मेरे जिस्म और रूह में छुपे हुए बस एक ही जज्बे की तकमील की। वो है मिर्ज़ा गालिब की तरह खुद को गलियों में हमा वक्त खींचते फिरने की आरज़ू। फरमाते हैं, गलियों में मेरी नाश को खींचो फिरो के मैं जहाँ दादाए हवाए सरे रह गुजार था। उन दोस्तों की बदौलत जिनके यहाँ मोटरसाइकिल मौजूद थी कॉलेज की इब्तदाई जमातों में हमारी इस ख्वाहिश की तस्कीन का सामान होने लगा। फ़र्क यह है कि मिर्ज़ा गालिब का सफ़र जिंदगी भर ऑटो पे रहा, लेकिन हमारी मांगे की हल्की फुल्की फिटफिटी में ये सहूलत थी कि पेट्रोल ख़त्म हो जाए तो साइकिल की तरह पैडल मार कर चला लो। उस दिन मज़ा ही आ जाता जब लंबे मंसूर के वालिद दफ्तर से छुट्टी पे होते और उनके हाथ के गियरों वाली DKW हमारे कब्ज़े में आ जाती, चुनाचे मैं और मंसूर हवा के घोड़े पे सवार हो जाते। कभी कभार की इस सहूलत के होते हुए एहसास मिल्कियत का कोई सवाल ही नहीं था। अव्वल तो 50 CC ताकत के इंजन की बदौलत छोटे भाई के दोस्त जूबी की तरह उस मोटरसाइकिल की सिनफ सुखन का पता ही ना चलता। फिर मालिक तो थे मंसूर के अब्बा, मगर वक्ती मिल्कियत जताने के लिए उनकी गैर मौजूदगी में हम दोनों 4 रुपये गैलन के हिसाब से 88 मिलाकर कुल 1 रुपये का 1 क्वार्टर पेट्रोल डलवा लेते, जिसे आप आज के ज़माने में 1 लीटर से कुछ ही ज़्यादा समझें। फिर भी ये नौउम्री के करिश्मे हैं कि वाह कैंट की सड़कों पे उन दिनों चेहरे और हाथों को छूकर गुजरने वाली सर्द और मोतदिल हवाओं का लम्स आज भी महसूस होता है। यही आशना हवाएं मुझे अपनी गोद में लेकर उस फॉक्सी कार के झूले में डाल देती हैं जिसने दादा की डॉज का ख्वाब टूटने के निसफ सदी बाद हमें फिर मोजज़ीन की सफ मिला खड़ा किया था। लेकिन हमेशा की तरह हमारी इस अव्वलीन गाड़ी का मिल्कियती रुतबा भी पेचीदा ही रहा। पेचीदगी इसलिए कि इकोनॉमिक्स के माहरीन तलब या डिमांड के 2 अज्जा की निशानदही किया करते हैं। एक है चीज़ खरीदने की ख्वाहिश और दूसरी खरीदने की ताकत। اب خواہش پر تو کوئی پابندی نہیں کیونکہ آپ کسی بھی چیز کی خواہش کر سکتے ہیں، مگر سامعین قوت خرید تو بہرحال قوت خرید ہوتی ہے نا۔ سچی بات یہ ہے کہ 35-40 سال پہلے چھوٹے موٹے بینک لون اور لوگوں کے مقابلے میں سول اور فوجی افسروں کو آسانی سے مل جایا کرتے تھے۔ یوں اس پرانی کار کے لیے رقم فراہم کی میرے چھوٹے بھائی نے، جو اس وقت تک ارجن سنگھ کی طرح سچ مچ کے کپتان بن چکے تھے۔ گاڑی کی رجسٹریشن ہوئی ابا جان کے نام سے، کیونکہ گھر کی مردانہ آبادی میں صرف وہی ایسے سینئر عہدے پہ تھے جہاں افسر تنخواہ میں کار الاؤنس کا حقدار ہو جاتا ہے۔ میری کنٹریبیوشن بس اتنی ہے کہ دن میں 2 پیریڈ پڑھانے والے لیکچرر کے طور پر وقت کی دولت میرے پاس تھی، سو رات ہو یا دن میں ہی راولپنڈی، وا اور اسلام آباد کی سڑکوں پہ دوستوں اور شاگردوں کو ساتھ لیے کار پہ گھومتا رہتا۔ اگر آپ میرے بھتیجے کی طرح 1990 کی دہائی میں پیدا ہوئے ہیں تو یہ پوچھے بغیر نہیں رہ سکیں گے کہ آپ لوگوں کی یہ فوکسی تھی کس کی ملکیت۔ میں کہوں گا کہ دیکھو، ہم 3 بھائیوں اور 2 بہنوں کے علاوہ پھپھو کے بیٹوں اور بیٹی نے ڈرائیونگ سیکھنے کے لیے اسی کے اسٹیئرنگ پہ ہاتھ کھولے۔ پھر کچھ نہیں تو ہمارے والدین 4 خوشگوار ازدواجی رشتے اسی گاڑی پہ بیٹھ کر طے کرنے کے لیے گئے تھے۔ اب اگر اپنی اس دور کی رہائشی سڑک پر وہ دیواریں، آہنی پھاٹک اور پھولوں کے گملے شمار کرنے بیٹھ جاؤں جو ہماری کار کی زد میں آ کر صفائے ہستی سے نابود ہو گئے، تو یہ ماننا ہی پڑے گا کہ فوکس ویگن واقعی جرمن ڈکٹیٹر اڈولف ہٹلر کی ایجاد ہے۔ برسوں پہلے ابا کے مشترکہ سرکاری گھر سے ایک ایک کر کے نکلنے والے ہم بہن بھائی، ہمارے بچے اور اب بچوں کے بچے نئی نئی موٹروں کے تعاقب میں دنیا بھر میں بکھرتے جا رہے ہیں، پر ایک جڑے ہوئے باہمت اور زندہ دل خاندان کے لیے 6 وولٹ بیٹری والی ہماری اسی کار کا سفر آج بھی وسیلہ سفر ہے۔
ابھی آپ سن رہے تھے خوشبو جیسی بات شاہد ملک کے ساتھ، پروڈیوسر زبیر بشیر، پیشکش FM 101 ریڈیو پاکستان لاہور۔